शुक्ला फाटा एफएम को प्रस्तुति रेडियो कार्यक्रम जवाफ देहिता 6 बजेदेखि 6:30 बजेसम्म रेडियो कार्यक्रम जवाफ देहिता। नमस्कार, म विष्णु अवस्थी
अनि म दानसिंह डंगौरा।
जनताको सेवा गर्ने उद्देश्यले खोलिएका सरकारी एवं गैर सरकारी संस्थाको स्रोत परिचालन व्यवस्थापन एवं काम कार्यवाहीका बारेमा नागरिकहरूलाई जानकारी गराउने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम जवाफदेहितामा तपाईँलाई हार्दिक स्वागत तथा अभिवादन छ। यो कार्यक्रम शुक्ला फाटा एफएममा 6 बजेदेखि 6:30 बजेसम्म सुन्न सक्नुहुन्छ। सरकारी निकाय एवं गैर सरकारी निकायलाई जनमुखी, जवाफदेही, मितव्ययी, पारदर्शी, उत्तरदायी, समावेशी, समतामूलक, सहभागितामूलक, दिगो र गुणस्तरयुक्त गराउँदै स्थानीय स्तरबाट नै जनताले आफ्नो अधिकारको प्रयोग गर्न पाउन् भन्ने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम
जवाफदेहितामा आज हामी नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धन प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा कसरी अगाडि बढ्दैछ र जनताहरूको मत आफ्नो पक्षमा पार्न के गर्दैछ भन्ने विषयमा कुराकानी गर्दैछौ। नेकपा एमाले र माओवादी केन्द्र संविधान कार्यान्वयनका लागि यही मंसिर 10 र 21 गति हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धन निर्माण गरेर चुनाव लड्ने योजनाका साथ अगाडि बढेका छन्। तर सजिलै चुनाव जित्न त्यति सम्भव छैन। विशेष गरी लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धन बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। आजको कार्यक्रम जवाफदेहितामा यसै विषयमा केन्द्रित भएर निवर्तमान सांसद कृपाराम राणासँग गरिएको कुराकानी यहाँहरू माझ सुनाउन गइरहेको छु। हाम्रो कार्यक्रममा तपाईँलाई स्वागत छ।
धन्यवाद।
अब हामी कार्यक्रम शुरू गरौं। नेकपा एमाले प्रदेश सभा र प्रतिनिधि सभा चुनावको लागि तयारी कसरी गर्दैछ अहिले?
यो ऐतिहासिक आम निर्वाचन भइरहेको छ प्रदेश सभा र प्रतिनिधि सभाका लागि। विशेष गरेर संविधान कानुनको दिशामा अगाडि बढाउनका निमित्त देशको विकास र समृद्धिको मूल एजेन्डालाई आत्मसात गर्दै नेकपा एमाले प्रतिनिधि सभा र प्रदेश सभाका लागि नेकपा माओवादी र एमालेको संयुक्त वाम गठबन्धन जुन निर्माण भएको छ त्यो एकताका साथ साझा उम्मेद्वार हामी अगाडि सारेका छौँ र अहिले ठाउँ ठाउँमा टोल टोलमा चुनावी सभाहरू र अपना चाहिँ नि बैठक मिटिङहरू गरेर निर्वाचनमा हामी लागि परेका छौँ।
जस्तै उम्मेद्वार चयन गर्दाखेरि तपाईँहरू व्यक्तिलाई हेरेर टिकट दिने व्यवस्था गर्नुभएको छ कि उसको समुदायलाई?
अब विशेष गरेर नेकपा एमाले एउटा ठुलो पार्टी हो, राष्ट्रिय पार्टी हो, जनताको जनजीविकादेखि लिएर सबै कुरामा चाहिँ आत्मसात गरेको पार्टी हो र पछिल्लो समय वाम एकता भइसकेपछि विशेष गरी माओवादी केन्द्र र नेकपा एमाले बीच एकता भइसकेपछि 40 अनि माओवादीलाई 40 चाहिँ एमालेलाई पर्ने गरी हामीले प्रत्यक्षका चाहिँ सिटहरू बाँडफाँड गरेका छौँ र त्यो अनुसार नै हामी अगाडि बढेका छौँ र नेकपा खास गरेर नेकपा एमालेको जो उम्मेद्वार छनौटको प्रक्रिया जहाँसम्म छ त्यो हाम्रो केन्द्रीय कमिटी विशेष गरी थाई कमिटीले एउटा पार्टीले निर्देशन जारी गरेको छ, सर्कुलर जारी गरेको छ र प्रत्येक निर्वाचन क्षेत्र त्यो प्रतिनिधि सभा होस् या प्रदेश सभाबाट उम्मेद्वारका लागि हामीले सके सरसम्मत यदि सरसम्मत हुन सकिने अवस्था भएन भने एकजना महिला अनिवार्य सहित 3 जनाको नाम जिल्लामा पठाउने त्यो चाहिँ नि सुझावको रूपमा चाहिँ क्षेत्रीय कमिटीहरूले जिल्लामा पठाउने जिल्लाले आफ्नो सुझावसहित राय प्रति हाम्रो चाहिँ प्रदेश सभा रहेको छ पार्टीको त्यो प्रदेश सभामा चाहिँ आफ्नो रायसहित चाहिँ पेस गर्ने र प्रदेश सभाले केन्द्रमा आफ्नो सिफारिससहित उम्मेद्वारको नाम चाहिँ अगाडि बढाउने र अन्तिम टुङ्गो लगाउने व्यवस्था हाम्रो थाई कमिटीको छ, पार्टीको केन्द्रीय पार्टीको रहेको छ। त्यसरी चाहिँ हामीले इलेक्सनको एउटा प्रक्रियागत रूपमा पार्टीले टुङ्गो लगाएको अवस्था र विशेष गरेर यसरी टुङ्गो लगाइरहँदा जो संवैधानिक व्यवस्था छ, विभिन्न क्लस्टरहरूका कुराहरू छन्, समावेशिताका कुराहरू छन्, ती सबै कुराहरूलाई चाहिँ मध्यनजर गरेर प्रत्यक्ष र समान पार्टीको टुङ्गो लगाइएको अवस्था छ।
जस्तै कञ्चनपुरमा चाहिँ प्रतिनिधि सभा चुनाव क्षेत्र एक र दुई नम्बर क्षेत्रमा चाहिँ थारू बाहुल्य क्षेत्र हो भन्नु पर्यो, होइन? त्यस्तै अब प्रदेश सभाको लागि एक दुई तिन चार र पाँचवटा क्षेत्रमा चाहिँ थारूहरूको बस्ती या चाहिँ जनसङ्ख्या बढी छ, त्यो ठाउँमा चाहिँ कसरी उम्मेदवारको लागि तपाईँहरूले छान्नु भएको छ?
यो तपाईँको महत्वपूर्ण प्रश्न रहेको छ। विशेष गरेर थारू बाहुल क्षेत्रमा थारू प्रतिनिधि उठाउँदाखेरि रणनीतिक रूपमा चुनावमा चाहिँ विजय हासिल गर्ने कुरा सहजता हुन्छ, तर कहिलेकाहीँ चाहिँ यस्ता कुराहरूमा समस्या हुँदो रहेछ। ठुलो पार्टीमा आकांक्षीहरू सिनियर नेताहरू थुप्रै हुँदा, अर्थात् थुप्रै योग्य उम्मेदवारको रूपमा अगाडि प्रतिस्पर्धामा आउँदाखेरि यस्ता कुराहरूमा कहिलेकाहीँ चाहिँ ओझेलमा पर्ने गरेको देखिन्छ। जहाँसम्म यस्ता कुराहरू मिलाउने प्रयास चाहिँ पार्टीले गर्छ, तर कहिलेकाहीँ चाहिँ नमिलेको परिस्थिति पनि देखा पर्छ। र पछिल्लो समय जो 2076 सालको अहिले चाहिँ निर्वाचनको कुराहरू छन्, नेकपा एमाले प्रतिनिधि सभा क्षेत्र नम्बर एक अर्थात् वाम गठबन्धनको तर्फबाट चाहिँ नै महिला उम्मेद्वार अगाडि सारेको अवस्था छ, र त्यसको कमा त्यो उनी माओवादीको तर्फबाट साझा उम्मेद्वार वाम गठबन्धनको, अनि कबाट साझा उम्मेद्वारका तर्फबाट एमालेका तर्फबाट चाहिँ तारा लामा तामाङ, र खमा कुलवीर चौधरी थारू बाहुल क्षेत्र प्रदेशमा रहेको हुनाले त्यहाँ कुलवीर चौधरी रहेको अवस्था छ। र त्यसपछि दुईमा प्रतिनिधि सभा नरबहादुर धामी, दुईको कमा चाहिँ महेश दत्त जोशी माओवादीको तर्फबाट यो वाम गठबन्धनको साझा उम्मेद्वार, र खमा लालबहादुर खड्काजी हुनुहुन्छ नेकपा एमालेको तर्फबाट वाम गठबन्धनको साझा उम्मेद्वार। त्यस्तै गरी तिनको तिनमा माथि डाक्टर दीपक प्रकाश भट्ट, कमा प्रकाश राव, र खमा मानबहादुर सुनार माओवादीको तर्फबाट हुनुहुन्छ। यसरी चाहिँ नै मिलाएको छ, र यसरी मिलाउँदाखेरि अब जो तपाईँले भन्नुभएको छ यो ठ्याक्कै भनेअनुसार त छैन, अब मिलाउने प्रयास चाहिँ गरिएको देखिन्छ, र 100% चाहिँ अब नमिलेको स्थिति पनि हुनसक्छ। त्यो कता कता क्लस्टर मिलाउँदाखेरि समानुपातिक र प्रत्यक्ष मिलाएर लाने कुरो भयो, त्यो कुरो अनुसार नै अगाडि पार्टीले निर्णय गरेको छ। विशेष गरेर 40.5 कुरा हुँदाखेरि अहिले मिलाउन अलि चुनौती नै देखा परेको स्थिति छ। त्यसो हुँदाखेरि अब वाम गठबन्धनले आफ्ना साझा उम्मेद्वारहरू अगाडि साइजाउँदा महिला अनि तपाईँको थारू अनि दलित प्रत्यक्ष र समान पार्टीलाई नै मिलाएर अगाडि बढेको परिस्थिति छ।
एमालेबाट बागी उम्मेद्वार पनि मनोनयन दर्ता गरेका छन्। यो बागी उम्मेद्वार भनेको के हो?
अब स्वाभाविक रूपमा एउटा आकांक्षी उम्मेद्वारको आकांक्षी भइसके पश्चात आकांक्षा राख्नु स्वाभाविक हो, र पार्टीले निर्णय गरिसकेपछि जसको नाममा टिकट चाहिँ जारी हुन्छ उसले चाहिँ नोमिनेसन दर्ता गर्नुपर्छ। र अर्को आकांक्षी पनि म पनि उम्मेद्वारको रूपमा पार्टीले अगाडि सार्दा ठिक हुन्थ्यो, आफू पनि चाहिँ एउटा श्रेष्ठ उत्तम उम्मेद्वारको रूपमा ठहर गर्दै अब पार्टीबाट नपाइसकेपछि स्वतन्त्र रूपमा बागी लड्ने त्यो किसिमको चाहिँ एउटा राजनीतिमा देखा परेको यो एक किसिम समस्या पनि हो पार्टीभित्रको। कता कता व्यवस्थापन गर्न गाह्रो हुँदा र पाउनु पर्ने मान्छेले पनि कता कता नपाएको स्थितिले पनि आफूलाई त्यो महसुस गरेको अवस्थाले बागी उम्मेद्वार चाहिँ नै देखा परेका छन्। विशेष गरेर अब क्षेत्र नम्बर एकको खतिर एमालेको चाहिँ नै बागी उम्मेद्वार चाहिँ देखा परेको स्थिति छ, र तपाईँको तिनतिर पनि तिनतिर उम्मेद्वार जो बागी उम्मेद्वारका रूपमा चाहिँ पार्टीका आधिकारिक उम्मेद्वार साझा उम्मेद्वारहरूलाई चाहिँ सपोर्ट गर्ने जिताउने कुरा र आफूले चाहिँ बागीको रूपमा उम्मेद्वार दर्ता गरेको उनीहरूले खारिज गरेको घोषणा गर्नुभएको छ। त्यसो हुँदाखेरि अब पार्टीले आन्तरिक रूपमा ती बागीहरूलाई चाहिँ फिर्ता गराउने त्यो आन्तरिक रूपमा उहाँहरूलाई व्यवस्थापन कसरी गर्न सकिन्छ, कसरी तिनलाई सम्झाउन सकिन्छ, कसरी मूलधारको पार्टीको नेतृत्वले गरेको जुन फैसला छ त्यो फैसला अनुसार नै पार्टीको औपचारिक र साँझ उम्मेद्वारलाई जिताउने गरी चाहिँ नै आन्तरिक रूपमा पार्टी लागिरहेको छ। त्यसो भएको हुनाले अब त्यो स्थिति फिर्ता लिने स्थिति पनि सिर्जना हुनसक्छ, जहाँसम्म फिर्ता ल्याउनको लागि पार्टीले आन्तरिक रूपमा छलफल अर्थात् विचार विमर्श गरेको अवस्था छ।
बागी उम्मेद्वारहरूले गर्दा पार्टीलाई कस्तो असर पर्छ र यो समस्या कसरी समाधान गर्न सकिन्छ होला?
स्वाभाविक रूपमा बागी भइसकेपछि पार्टीलाई पहिलो त सन्देश दिने कुरामा चाहिँ सन्देश नकारात्मक जान्छ र कार्यकर्ताको एकताको भावना चाहिँ सुदृढ रूपमा अगाडि जान सक्दैन र अन्तर्गत रिजल्टमा पनि प्रभावित हुन्छ। त्यसो भएको हुनाले एकातिर मेसेज जाने कुरा ठिक नहुँदा अर्को मानसिक र मनोवैज्ञानिक रूपमा चाहिँ त्यो एक किसिमको अवस्था सिर्जना हुने र अन्तर्गत फ्रिटफुल रिजल्ट नहुँदाखेरि त्यो अवस्थामा चाहिँ नै अब बागी भइरहँदा राम्रो हुँदैन पार्टीको निमित्त र सिङ्गो पार्टी जीवनका लागि त्यो समस्या नै हुन्छ। कहिलेकाहीँ त अब यो अवस्थाले चाहिँ विकराल अवस्था पनि लिन सक्छ। त्यसो हुँदाखेरि यो वास्तवमा पार्टी जीवनमा देखा परेका यी चाहिँ नै आन्तरिक चुनौती पनि हुन्, यसलाई चाहिँ पार्टीले व्यवस्थापन गरेर सुल्झाएर जानुपर्छ भन्ने लाग्छ।
वाम गठबन्धन तपाईँको पार्टीलाई किन आवश्यक पर्यो?
तपाईँले बडो राम्रो प्रश्न गर्नुभएको छ। यो नेपालको राष्ट्रियता दिन प्रदिन कमजोर भइरहेको परिस्थिति छ। नेपाली जनताको स्वाभिमान जो सगरमाथा जस्तै उच्च हुनुपर्ने तर त्यो स्वाभिमान पनि दिन प्रदिन खस्किरहेको अवस्था छ। एकातिर हामीले संविधान जारी गर्यौँ, त्यो संविधान चाहिँ पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने अवस्था छ र अर्कोतिर विकास र समृद्धिका सपनाहरूलाई नेपाली जनताका बेरोजगारी समस्याहरूलाई समाधान गर्ने, कृषिलाई आधुनिकरण गर्ने, वैज्ञानिक खेतीपाती अगाडि बढाउने, पर्यटन व्यवसायलाई अगाडि बढाउने, औद्योगिकरणलाई चाहिँ नि अगाडि बढाउने अनि हाम्रो जस्तो देश जहाँ चाहिँ प्राकृतिक सम्पदा युक्त छ, जल सम्पदाले अपार भरिपूर्ण यो राष्ट्र, फेरि पनि हामी पछौडेपनमा छौँ, फेरि पनि हामी बेरोजगारीमा छौँ, फेरि पनि हामी 40-42 डिग्रीको जो तापक्रममा खाडी मुलुकमा 40,00,000 चाहिँ बेरोजगार युवाहरू रोजगारका निम्ति चाहिँ नै भौतारिन पर्ने अवस्था छ। यो अवस्था सधैँभरि यो देशमा यस्तै नहोस् र स्टेबल गभर्मेन्ट स्थापना गर्न र विकास र समृद्धिको सपनालाई पूरा गर्न र फुल फेजमा संविधान कार्यान्वयन गर्नका निमित्त यो वाम गठबन्धनको एकताको आवश्यकता परेको हो र राष्ट्रियता र स्वाधीनतालाई चाहिँ स्वाभिमान र स्वाधीनतालाई झम माथिल्लो उचाइसम्म पुर्याउनको लागि सगरमाथासरी चाहिँ यो कुरालाई स्थापित गर्नका निमित्त वामपन्थीहरूको गठबन्धनको आवश्यकता परेको हो र यसले देशको नेतृत्व गर्दा देश 5 वर्षभित्र एक किसिमबाट चाहिँ विकास र समृद्धि दिशामा अगाडि बढ्छ र 10 वर्षभित्र एक किसिमबाट चाहिँ विकास र समृद्धिले एउटा हाइड लिन्छ। त्यसो भएको हुनाले हामी घोषणा पत्र मार्फत पनि सार्वजनिक रूपमा प्रतिबद्धता जाहेर गरेको छौँ र वामपन्थीले यो राष्ट्रलाई कसरी समाजवाद उन्मुख तरिकाबाट अगाडि बढाउन सकिन्छ, समाजवाद उन्मुख अर्थतन्त्र कसरी स्थापित गर्न सकिन्छ, कसरी जनताका गाँसबास कपास शिक्षा जस्ता आधारभूत कुराहरू, रोजगारका कुराहरू, खाद्य सम्प्रभुताका कुराहरूको ग्यारेन्टी गर्न सकिन्छ, कसरी समाजलाई समन्यायिक बनाउन सकिन्छ, कसरी यो समावेशताको कुरालाई आधारभूत रूपमा अगाडि बढाउन सकिन्छ, यी सबै कुराहरूलाई मध्यनजर गरेर यो देशमा वाम गठबन्धनको आवश्यकता परेको हो र यो देशलाई समाजवाद तर्फ अगाडि बढाउनका लागि नै हामी अगाडि बढिरहेका छौँ। यसकारण यसको आवश्यकता परेको, हामी ऐतिहासिक रूपमा आवश्यकता परेको, हामी सबैलाई चाहिँ यो महसुस भएको परिवेश छ।
जस्तै यो वाम गठबन्धनले गर्दा यो तपाईँको पार्टी जनताहरूको मत चाहिँ आफ्नो पक्षमा पार्न सक्छ भन्ने कुराको आधारहरू के छन्?
स्वाभाविक रूपमा नेकपा एमाले जनताको जनप्रिय पार्टी हो र यसका कार्यक्रमबाट नै प्रमाणित भएको छ र यसले विभिन्न समयमा सरकारमा जाँदा जनताको पक्षमा लोकप्रिय काम गरेको छ र विकास र समृद्धिको सपना यो गठबन्धन मार्फत नै सम्भव छ। यो कुरालाई चाहिँ नै जनताले मन पराएका छन्। त्यसो हुँदाखेरि तपाईँलाई म भन्न चाहन्छु 2051 सालमा नेकपा एमाले अर्थात् कम्युनिष्टको शासन सुरु भयो अर्थात् एमाले विजय प्राप्त गर्यो, सरकार गठन गर्यो। 2054 सालमा स्थानीय निकायमा नेकपा एमालेको एक किसिमबाट एक छत्र राज भएको स्थिति छ। 2064 सालमा माओवादीले चाहिँ नि यो देशमा सरकार गठन गर्यो। यसरी 2074 सालसम्म आउँदाखेरि कम्युनिस्टमा यो देशमा चाहिँ कम्युनिस्ट वामपन्थीहरूको चाहिँ राम्रो जनमत जनाधार छ। यसमा पनि माओवादी र एमाले मिल्दाखेरि झन त्यसको उचाइ बढिरहेको अवस्था छ। त्यस कारण 2074 भनेको 2064 साल जस्तै 2054 साल जस्तै यो दोहोरिने स्थिति छ र जनताले मन पराइरहेका छन्। प्रत्येक राष्ट्रभक्त, प्रत्येक राष्ट्रिय र स्वाधीनताको पक्षमा लड्ने, प्रत्येक विकास र समृद्धिको चाहनालाई चाहिँ अङ्गीकार गर्ने नेपाली जनताहरूले यसलाई मन पराएका छन् र यस कारणले पनि यो अगाडि बढ्छ, बहुमतका साथ अगाडि बढ्छ र हामी प्रदेश र केन्द्रको सरकार गठन गर्ने कुरामा एकमतका साथ अगाडि बढ्छौँ र यस कुरामा हामी विश्वस्त छौँ।
तर यो वाम गठबन्धनले गर्दा चाहिँ लोकतन्त्र बलियो नहुने कुराको पनि टीका टिप्पणी भइराखेको छ, यो कुरालाई तपाईँ कसरी स्पष्ट पार्नुहुन्छ?
पछिल्लो समय नेपाली कंग्रेससँग एजेन्डा नभइसकेपछि नेपाली कंग्रेसले वामपन्थीले को गठबन्धन सरकार बन्यो भने लोकतन्त्र धराममा पर्छ, अधिनायकवाद चाहिँ लादिन्छ आदि आदि गलत किसिमका भ्रामक टिप्पणीहरू भएको देखिन्छ। त्यो लोकतन्त्र स्थापना गर्नका निमित्त, त्यो संघीय गणतन्त्र स्थापना गर्नका निमित्त के नेकपा एमाले नेकपा माओवादीको रगत पसिना र बलिदान र कुर्बानी लागेको छैन? यही लोकतन्त्र स्थापना गर्नका निमित्त हाम्रा सर्वोदय अध्यक्ष केपी शर्मा ओली 14 वर्ष जेल जीवन बिताएको स्थिति छ। माओवादीले 10 वर्षसम्म चाहिँ सशस्त्र युद्ध गरेको इतिहास छ। त्यसो भएको हुनाले यो संघीय लोकतान्त्रिक स्थापना गर्नका निमित्त र यसलाई चाहिँ थप बलियो र मजबुत गर्नका निमित्त यो लोकतन्त्रमा विश्वास गर्ने, गणतन्त्रमा विश्वास गर्ने, संहितामा विश्वास गर्ने कम्युनिस्ट पार्टीहरू एक भएका हुन्। आज कंग्रेससँग कुनै एजेन्डा नभइसकेपछि यो एजेन्डा जनतालाई भ्रामक रूपमा, सौदाबाजीको रूपमा, एउटा प्रचारबाजीको रूपमा भ्रम सिर्जना गर्न कोसिस गरिरहेको छ। म तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु, तपाईँको यो लोकप्रिय मिडिया मार्फत म आम जनसमुदायमा के अनुरोध गर्न चाहन्छु भने यो वामपन्थी गठबन्धनले लोकतन्त्रलाई झन बलियो गर्छ। लोकतन्त्र स्थापना गर्नको लागि रगत र पसिना बगाएको पार्टी नै वामपन्थी पार्टी हुन्। यस कारण यसमा निसन्देह कुनै शङ्का मान्नुपर्ने अवस्था छैन। तपाईँ मार्फत एउटा कुरा के भन्न चाहन्छु भने 46 सालपछि जब कम्युनिस्ट यो देशमा अगाडि बढे, नेकपा एमाले अगाडि बढ्यो, त्यति बेला यिनै कंग्रेसहरू हुन् जसले यो देशमा 60 वर्ष उमेर पुगिसकेपछि बुढाबुढीलाई चाहिँ कम्युनिस्टहरू मार्छन् भन्ने भ्रम फिजाएको होइन। हामी जनताको माझमा यो कुरा जगजाहिर छ कि छैन प्रमाणित छ, तर त्यही एमाले 51 सालमा सरकार गठन गर्दाखेरि 60 वर्षपछिका बुढाबुढीहरूलाई ज्येष्ठ नागरिक भत्ताको व्यवस्थापन गर्ने काम गर्यो। यही 2000 भएको छ र वामपन्थी सरकार गठन भइसकेपछि हामी भन्छौँ त्यसलाई 5000 बनाउँछौँ। त्यसो भएको हुनाले त्यो भ्रमको खेती गर्ने काम फेरि पनि नेपाली कंग्रेस गरिरहेको छ। यो कुरामा कसैले पनि विश्वास गर्नु हुँदैन, गर्दैन पनि। लोकतन्त्र खतरामा कुन मानेमा हुन्छ? नेपाली कंग्रेस त्यो राजतन्त्रसँग घाँटी जोडेको, राजालाई फर्काउनको लागि घोषणा पत्रमा प्रतिबद्धता जाहेर गरेको त्यो राजप्रभासँग नेपाली कंग्रेस जोडिँदाखेरि घोर दक्षिण पंक्तिहरू एक ठाउँमा हुँदाखेरि त्यहाँ चाहिँ लोकतन्त्र खतरामा नहुने, लोकतन्त्रको चाहिँ पक्षमा चाहिँ आफ्नो साराको सारा चाहिँ आहुति दिने, बलिदानी दिने, सङ्घर्ष गर्ने, रगत र पसिना बगाउने त्यो पार्टीलाई चाहिँ त्यसरी दोषारोपण गर्दाखेरि कसले पत्याउँछ र? म त पत्याउने जनता त पत्याउला भन्ने मलाई लाग्दैन।
हस् त सर, हाम्रो कार्यक्रममा आफ्नो अमूल्य समय दिएर पनि आफ्नो भनाइहरू राखिदिनु भयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ सर।
धन्यवाद, धन्यवाद।
यिनै जानकारीका साथै रेडियो कार्यक्रम जवाबदेताबाट विदा माग्ने बेला भएको छ। कार्यक्रम जवाबदेता तपाईँलाई कस्तो लाग्यो? प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो सामुदायिक रेडियो शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, पोस्ट बक्स नम्बर 28, भीमदत्त नगर पालिका 1, भाँसी महेन्द्रनगर कञ्चनपुर। इमेल ठेगाना रहेको छ shuklaphataFM@yahoo.com। फेरि अर्को दिन यस्तै नयाँ विषयमा कार्यक्रम जवाबदेता लिएर उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका लागि कार्यक्रमबाट कार्यक्रम संयोजनमा साथ दिने विष्णु अवस्थी, सुरेन्द्र पालपालीसँगै म दानसिंह डङ्गोरा पनि विदा माग्छु। नमस्कार।